أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارع الخلائق أجمعين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا أبي القاسم بن محمد وعلى أهل بيته الطيبين الطاهرين، لا سيما بقية الله في الأرضين ودعنا على آدابهم أجمعين. أما بعد، قال الله سبحانه في مقام كتابه الكريم: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وأنكحوا أياما منكم والصالحين من عبادكم وإمائكم إن يكونوا فقراء يغنيهم الله من فضله والله واسع عليم. وليستعفف الذين لا يجدون نكاحا حتى يغنيهم الله من فضله، والذين يبتغون الكتاب مما ملكت أيمانكم فكاتبوهم إن علمتم من فيهم خيرا وآتوهم من مال الله الذي آتاكم ولا تكرهوا فتياتكم على البغاء إن أردنا تحصنا لتبتغوا عرض الحياة الدنيا ومن يكرهن فإن الله من بعد إكراههن غفور رحيم. سورة مبارک نور کی 32 اور 33 نمبر کی دو آیات اس کی تلاوت ہم نے آپ کے سامنے آج پیش کی. اس سے پہلے کہ ہم اس نئی آیت کے مفہوم میں داخل ہوں، گزشتہ آیات میں ہم نے پردے کی اہمیت اور پردے سے متعلق جو مسائل ہیں جو قرآن کریم نے بیان کی، فقہی طور پر ہم نے آپ کے سامنے بیان کیا، جس کا خلاصہ اور راز یہ ہے کہ خداوند عالم یہ چاہتا ہے کہ پاکیزگی نظروں سے لے کر باطن تک انسان میں رہے، اور اس پاکیزگی کے دائرے کو کسی بھی طریقے سے نہ توڑا جائے. خداوند عالم نے انسان کو پیدا کیا ہے اور دو مخالف جنس میں تب انہیں پیدا کیا ہے، ایک مرد ایک زن، دونوں کی خصوصیات ہیں. ان خصوصیات کے کچھ تقاضا ہے، فطری تقاضا. خداوند عالم نے اس فطری تقاضے کو ان میں رکھا ہے اور اس پر کائنات کے نظام کو قائم کیا ہے. تولید نسل نسل کا آگے بڑھنا، انسان کی زندگی کا آگے بڑھنا، یہ تمام اس عمل پر مبنی ہے. بس خداوند متعال پاکیزگی بھی چاہتا ہے اور یہ تمام امور بھی چاہتا ہے. اس مقدمے کے بعد خداوند عالم نے اس 32 آیت پہ نکاح اور شادی کا تذکرہ کیا کہ من کے ہو ایام منکم والصالحین من عبادکم وایمانکم، اپنے غیر شادی شدہ افراد کو، چاہے مرد ہو یا خواتین، ان کی شادی کرو، ان کا نکاح کرو، اور جو غلام اور جو کنیزیں اس بات کی صلاحیت رکھتی ہیں کہ وہ شادی کے امور کو مثلاً اور اس کے آداب اور اس کے احکام کو انجام دے سکیں، ادا کر سکیں، انہیں بھی ایک دوسرے کے ساتھ رشتہ ہے اس دواج میں منسلک کرو. بس جو لوگ ہو رہے ہیں آزاد ہیں، فقط ان کا حق نہیں ہے شادی، بلکہ جو غلام ہیں ان کا بھی حق ہے. ان یکون فقراء، اگر یہ لوگ فقیر ہیں شادی کرنے والے، تو گھبرائیں نہیں. یغنیہم اللہ من فضلہ، خدا اپنے فضل و کرم سے انہیں نیاز کرے گا. اللہ واسم کریم خدا وسعت مال دینے والا ہے اور عالم ہے کہ کس مقدار میں دیا جائے کس مقدار میں نہ دیا جائے. اس آیت میں خداوند عالم نے نکاح کے مسئلے کو بیان کیا. کس قدر خوبصورت اور بہترین اور زیبا طریقے سے خداوند عالم نے ان تمام مقدمات کے ساتھ جو گزشتہ آیات میں پاکیزگی کے بارے میں 31 آیات تقریباً اسی سلسلے کی ہیں, اس کے بعد اب یہاں پہ تذکرہ ہے نکاح کا. اس کا معنی یہ ہے کہ دین قرآن کریم اسلام نکاح کو جس نگاہ سے دیکھتا ہے وہ پاکیزگی ہے. یعنی یہ عمل جو مرد و زن کے درمیان انجام پاتا ہے اس میں خداوند عالم نے طہارت رکھی, تقدس رکھا, اس میں پاک دامنی رکھی. یہ مغرب میں جو فلسفہ ہے کہ یہ عمل مثلاً ایک شہوت رانی یا ہوس رانی ہے, ٹھیک ہے, خواہشات نفسانی کو پورا کرنا ہے, نہیں. قرآن کریم نے جو نظر پیش کی ہے وہ یہ کہ یہ ایک مقدس عمل ہے. خداوند عالم نے اس میں پاکیزگی رکھی, طہارت رکھی. اگر کوئی گناہوں سے محفوظ رہنا چاہتا ہے جو کہ ناپاکی ہیں, گناہ یعنی ناپاکی نجاست, وہ ان کے لیے یہ ہے کہ وہ شادی کرے, نکاح کرے. بس نکاح کا عمل کہ جس کے اوپر تسلسل انسان قائم ہے اسے خداوند عالم نے پاکیزہ نگاہ سے دیکھا ہے, نہ حوث اور خواہشات نفسانی کی نگاہ سے. یہ بہت اہم مسئلہ ہے کہ قرآن کریم اس مسئلے کو کس نگاہ سے دیکھتا ہے اور دنیا والے کس نگاہ سے دیکھتے ہیں. لہذا حکم دیا ہے کہ فن کیوں آیا مومن کو, جو لوگ غیر شادی شدہ ہیں ان کا نکاح کرو, اگرچہ کہ ظاہری طور پر حکم ہے, امر ہے, حکم دیا گیا کرو, یعنی زبردستی کر دیا جائے نہیں, مراد یہ کہ ماحول فراہم کیا جائے مرد و زن دونوں کے لیے, جو غیر شادی شدہ ہیں اس کے گھر والے, ان کے رشتے دار, مومنین, مومنات اس عمل کو انجام دیں, سب مل کر ایک ایسی کیفیت اور صورت پیدا کریں کہ جس میں مرد و زن آسانی کے ساتھ اس عظیم رشتے میں منسلک ہو سکے. بس یہ ایک معاشرتی ذمہ داری ہے. خداوند عالم نے اسے تقدس دیا ہے. خداوند عالم اعلان کرتا ہے کہ ہم نے مرد و زن کو پیدا کیا ہے, ان کو زوج بنایا ہے, ٹھیک ہے, لتسکن ہوئی رہی ہو, تاکہ زندگی جو ہے وہ سکون میں آ جائے. بس دیکھیں زندگی کا سکون جو ہے وہ اس نقطے پر خداوند عالم نے قرار دیا ہے. وجعل بینہما مودۃ ورحمۃ, وہ دو افراد جو شادی سے پہلے دوسرے کو پہچانتے بھی نہیں ہیں, خداوند عالم اعلان کرتے ہیں کہ میں ان دونوں کے درمیان مودت اور رحمت کو ایجاد کرتا ہوں, جو ایک دوسرے کو نہیں جانتے تھے, ٹھیک ہے, اس ایک انکات و مزوجتوں کے ذریعے اب وہ اس مقام پہ آ گئے. خداوند عالم جو ہے وہ इनके दरमियान मोहब्बत इजाद फरमा दे। बस देखिए खुदावंद मुतआल ने इस अमल को एक पाकीज़ा अमल करार दिया है, पाकीज़गी के तसलसल और इस्तमरार को इसमें रखा है इंसान ने। रवायात वारिद हुआ है कि अक्सर अहले जहन्नम गैर शादीशुदा है। ऐसा नहीं कि इस मामले में कोई इस्तिस्ना नहीं है, लेकिन रिवायत ये कहती है कि जो लोग जहन्नम में जाएंगे उनकी अक्सरियत वो है जो गैर शादीशुदा। लिहाजा इसके मुकदमात अंजाम देना, इसके लिए कोशिश करना, इसके लिए जो है वो बहुत ज्यादा मसलन सवाब रखा है। अमीर उल मोमिनीन से ये रिवायत नकल हुई है, फरमाते हैं कि अफजल शफाअत, बेहतरीन शफाअत और तआवुन और एक दूसरे का मसलन हाथ बटाना, ठीक है, अंतश्मा बैन इस्नैन फी निकाह, कि आप कोशिश करें कि दो अफराद को मकाम निकाह पर जोड़ें, सबसे बेहतरीन मुआवनत, सबसे बेहतरीन शफाअत ये फी निकाहिन हत्ता यजमा अल्लाहु बैनहुमा, यहाँ तक कि खुदावंद आलम उन दोनों को एक दूसरे का रफीक करार दे। इसी तरह से एक और रवायत जो इमाम काज़िम अलैहिस्सलाम से नकल हुई है, तलाकतुन यस्तदिलून बिदिल्ले अर्शिल्ला यौमिल क़यामत, तीन ग्रोह हैं जो रोज़ क़यामत खुदा के अर्श के साये में खड़े होंगे। यौम ला ज़िल्ला इल्ला ज़िल्लु, जिस दिन कहीं साया में असर नहीं आएगा, फकत अर्शे इलाही का साया है, वो जिस पे आएगा वो अमान में रहेगा। रजुलुन, पहला गुरु कौन सा है, रजुलुन सब बजा अखाहुल मुस्लिम, पहला गुरु वो गुरु है जो अपने बिरादर मुसलमान भाई की शादी और निकाह और तजवीज में रोल अदा करता है, कोशिश करता है कि मसलन दो, मसलन एक मर्द और एक जन किसी तरह से एक दूसरे के साथ निकाह और शादी के रिश्ते में मुंसलिक हो जाए, उसके लिए मसलन गुफ्तगू करता है, समझाता है मामले को, ठीक है, डील करता है, उसके साथ वक्त लगाता है, यहाँ तक कि ये रिश्ता अंजाम पाता है। यहाँ पर आजकल तरीका ये हो गया है कि ये काम ना करो भाई, फरार करो इससे, क्यों, ये बाद में लड़ पड़े तो हमें गालियाँ पड़ेगी, ठीक है, हम मुसीबत चीज को नहीं देखते, आपकी नीयत मुस्बत होनी चाहिए, खुदावंद आलम आपकी नीयत को देख रहा है, आप अगर मुस्बत रहे, आपने काम कराया, ठीक है, आपको अपना सवाब मिलेगा, चाहे वो बाद में कुछ भी करें, आपने ये काम किया। हाँ, ऐसा नहीं होना चाहिए कि आप किसी चीज को छुपाएं, कोई ऐब है दोनों में से किसी एक में, उसे आप छुपाएं, वो बाद में मुश्किल इजाद करे। अगर कोई ऐसी चीज जिसका आपको भी नहीं पता है, आप माजूर हैं, आप कसूरवार थोड़ी हैं, आपने तो इस रिवायत के तहत कोशिश की है कि इमाम ने फरमाया सबसे बेहतरीन तआवुन है, सबसे बेहतरीन जो है वो अमल ये है, इसका नतीजा है कि जिस दिन कोई साया पैसा नहीं आएगा रोजे क़यामत किसी को, یہ عمل انجام دینے والا روزے نعمت خدا کے عرش کے سائے میں کھڑا ہوگا. یہ کیوں ایسا ہے؟ اس لیے کہ اس نے معاشرے کے دو انسانوں کو اپنی پاکیزگی کو تسلسل دینے کا راستہ مہیا کیا. خداوند عالم چاہتے ہیں کہ پاکیزگی باقی رہے، لہذا اس نے جو ہے وہ اس راستے میں ان کا ساتھ دیا. اور اخدمہم، اور دوسرا گروپ ہے جو اپنے مسلمان بھائی کی خدمت کرتا ہے اور کوئی سروس اسے فراہم کرتا ہے، مشورہ دیتا ہے، کسی کا کام کرتا ہے مثلا، اور ختم السرنا، یا اس کا کوئی راز اس کے پاس ہے اور یہ اس سے محفوظ رکھتا ہے، فاش نہیں کرتا. تو راز کو راز رکھنے کا ثواب یہ ہے کہ وہ عرش الہی کے تحت نیچے کھڑا ہوگا روز قیامت، جس دن کوئی بچانے والا نہ ہو. ایک اور روایت جو رسول گرامی سے نقلی ہے، یہ نمونہ روایات ہے، ورنہ اگر میں کتاب وسائل لے کے ہوں جہاں پر اس موضوع سے متعلق روایات ہیں تو شاید چار پانچ دن لگ جائے وہ تمام روایات کو پڑھنے میں، اتنی زیادہ روایات اس باب میں وارد ہوئی. آپ فرماتے ہیں کہ اگر کوئی شخص کان لہو بکل خطوت خطا، اگر کوئی شخص شادی کرانے کے سلسلے میں قدم اٹھاتا ہے، ایک قدم جو اٹھا کے رکھتا ہے اس سلسلے میں، وہ بکل کلمت تکلم بہا فی ذلک، اور ہر ایک کلمہ جو اس سلسلے میں اپنے مثلا منہ سے نکالتا ہے، تکلم کرتا ہے، کلام کرتا ہے، بولتا ہے تاکہ شادی کا عمل انجام پا جائے، ان دونوں کے معاملات جائیں طے پا جائیں، ایک کلمہ اس سلسلے بولتا ہے، بس ایک قدم اٹھاتا ہے اس کام کے لیے، ایک کلمہ بولتا ہے اس کام کے لیے، ثواب کیا ہے اس کا؟ اعمال کان لہ اعمال سنت قیام لیلہ وصیام نہار، اس کو ایک قدم اور ایک کلمہ بولنے کے مقابلے میں ایک سال تک ایسی عبادت کا ثواب ملے گا کہ جس کے پورے دن یہ وہ روزے رکھتا رہا ایک سال تک، اور پوری راتیں جو ہے نماز پڑھتا. بس اگر دو قدم ہو گئے تو کیا ہوگا، تین قدم ہو گئے تو کیا ہوگا، چار قدم ہو گئے تو کیا ہوگا، پانچ قدم ہو گئے تو کیا ہوگا. ہو سکتا ہے کہ بعض جو ہے مذاکرات میں دو مہینے لگ جائیں، تین مہینے لگ جائیں، ٹھیک ہے، وہ کیا بنے گا؟ رسول گرامی نے بھی فرمایا کہ ایک قدم، ایک لفظ، ایک کلمہ، ٹھیک ہے. اب آپ کہیں گے جناب بعد میں تو ہو سکتا ہے گالیاں پڑ جائیں، لہٰذا اس مسئلے میں ہاتھ ہی نہ ڈالا جائے، ٹھیک ہے. تو جو لوگ اس طرح سوچتے ہیں نا، پھر ان کے بارے میں بھی کوئی نہیں سوچتا ہے، یہ بھی طے شدہ بات، وہ بھی پھر ایسے ہی گھوم رہے ہوتے ہیں، پھر آخر میں کہیں ان کا سر لگتا ہے کہ جہاں ٹھیک ہے، ان کو ان کے تمام گزشتہ جو اعمال ہیں ان کا رگڑا لگ جاتا ہے، سائیکل ہو جاتا ہے. عجب ہی انسان کو مثبت سوچنا چاہیے اور جہاں پر بھی، لہٰذا خداوند عالم نے تین مقامات پر انسان کو والد قرار دیا. ایک وہ والد ہے جس سے انسان پیدا ہوتا ہے، एक वो वालिद है कि जो बच्चे को तालीम देता है, उस्ताद वालिद है। सलासतुन अबू रिवायत है, हमारे तीन वालिद हैं। मन औलादा का, जिसने तुम्हें पैदा किया, मन अल्लामा का, जिसने तुम्हें तालीम दी, टीचर जो आपका उस्ताद रहा, वो मन जव्वजा का, और जिसने तुम्हें अपनी बेटी दी, वो तुम्हारा वालिद है। सलासतुन अबू, यानी उन्हें वालिद और बाप का दर्जा हासिल है, उनको भी तमाम हकूक इंसान को देने जो वालिद हो। बस इतना जो है वो सवाब है। रवायत पर जो है कि ये जो शादी की रवायात और निकाह में भी इनका तस्करा किया जाता है, निकाह सुन्नत है, ओमन राबे वाम सुन्नत फलाई सब इन्नी। दूसरी जो रवायत उसमें आया है कि निकाह करो, नस्ल बढ़ाओ, मैं रोज़े क़यामत अपनी उम्मत के मोमिनीन की औलाद पर फख्र करूँगा, यहाँ तक कि अगर कोई इनका बच्चा ज़ाया हुआ है, कामिल दुनिया में नहीं आ सका, या दुनिया में आने के बाद दुनिया से चला गया बचपन में, मैं उस पर भी रोज़े क़यामत फख्र करूँगा। बस रसूल गिरामी अगर किसी बच्चे की विलादत पर जो दुनिया में आने से पहले ही आने के बाद दुनिया से चला जाए, फरमाते कि मैं फख्र करूँगा, तो एक शय जो रसूल के लिए बाइस फख्र है उसे मोमिन अंजाम न दे। जो इस नुक्ते तक पहुँचती होगी इस नतीजे में रसूल गिरामी उसे क़यामत फख्र करे दूसरी उम्मत के मुकाबले। बस ये एक मुकद्दस शय। ये एक और रिवायत जो इसी खुद में पढ़ी जाती है जो अमीर मोमिनीन से नफ़ल हुई है, वो ये है कि मन तज़व्वजा फ़क़द अहरज़ निस्फ़ दीनिही, जिसने शादी की उसने अपने आधे दीन की हिफाजत की। बाज रिवायत में आए कि अगर तीन हिस्से किए जाए जिंदगी के तो दो हिस्सों की हिफाजत कर ली, आधे से ज्यादा थोड़ा सा। जिसने शादी की उसने फकत आहराजा सोलह शादी में, उसने दीन के अगर तीन हिस्से किए जाए तो दो हिस्से की हिफाजत कर ली शादी की वजह से। फल या तबिल्ला रसूल से राखी, या उस रिवायत में फल या तबिल्ला फिनिस फिला, खुदा से डरे आधे दीन के बारे में। आधा दीन शादी ने महफूज कर दिया, आधा दीन बाकी है, या वन थर्ड बाकी है, उसके बारे में खुदा से तकवा इख्तियार कर। अगर इसको पलटे, अगर दीन या शादी आधा दीन या टू थर्ड दीन महफूज कर लिया है, तो इसका मतलब यह है कि माशरे में आधे या टू थर्ड गुना जो वाकई होते हैं वो शादी ना करने से बाद। बस आप देखें कि माशरा चाहे मुसलमान हो या गैर मुसलमान हो, तो आप देख ही रहे मसाइल क्या है, कि वहां पर तो ये चीज कोई तकद्दस नहीं रखती। वहां पर तो शहवत रानी और हवस रानी और ख्वाहिश रानी, आयली निजाम और खानदानी निजाम तो उन्होंने तबाह कर दिया था अपने लोगों, उसका तसव्वुर ही खत्म हो गया कि माँ बाप की शफकत में बच्चे कैसे बनते हैं, ये निजाम ही खत्म हो गया। उसका नतीजा क्या है, तो उसका नतीजा यह है कि जानवरों की तरह मशीनों पे खड़े किए जाते हैं, काम करते हैं, उनको उनके दिल में ना कोई रहमत है। आप देखें कि वो इंसानी का नारा लगाते हैं और सबके सामने इंसानियत का कत्ल हो और बेशर्मी के साथ हठधर्मी के साथ अपने मुतमद्दिन होने का दावा किया, कहते हम तरक्की हम तुमने तरक्की पैदा किए इंसानों को कत्ल करते हो, इंसानों की आबरू रिजी करने में किस कहां तरक्की की? ये जदीद जाहिलियत है, उस जमाने कदीम में इस तरह से कत्ल नहीं किया जाता था। वहां पर अगर तलवार से किसी को कत्ल करना था तो उसको कम अज कम एक बार करना है और दूसरे बार और एक के दरमियान मिलाकर कुछ टाइम होगा जिससे दूसरा बार करेगा और टाइम लगेगा कत्ल करने में तलवार के जरिए मसलन खंजर के जरिए, वो भी हर खंजर और हर तलवार का बार कत्ल नहीं करता। लेकिन आज क्या एक बम मारे हजारों लोग जो है एक ही दवा खत्म हो गए। ये हकूक के इंसान के दावेदार इन्होंने नागासाकी में क्या किया, हिरोशिमा में क्या किया, वो जो वहां लंबा अजल बने वो इंसान नहीं थे, उसके असरात आज तक उनकी नस्लों में बाकी है, उनके बच्चे जो है मासूम पैदा होते हैं, प्रॉब्लम्स हैं सांस लेने में, अभी भी नस्ल दर नस्ल मुश्किल का शिकार है। या इसी इराक में अगर आप जाए, आप इराक में जहां जहां इन्होंने ये बम इस्तेमाल किए मुख्तलिफ जगहों पर धमाकों में जिसमें मसलन कम दर्जे की यूरेनियम मिली हुई थी, उसकी वजह से अब जो नई नस्ल वहां जिन खवातीन ने उसको मसलन सांस के जरिए अंदर लिया था उनकी औलाद जो है वो प्रॉब्लम कुछ अब ये कहाँ है। या आज आप देखें शाम में इनके भेजे हुए कारिंदे जो है वो सरे आम सीना चाक कर कर जिगर निकाल के चबा रहा है कड़ा हुआ जानवर, एक लादीन हुकूमत मसलन रशिया उसका सदर व्लादिमीर पुतिन जो है वो ओबामा से प्रेस कॉन्फ्रेंस में ये कहे कि तुम इतने मुतमद्दिन हो कि आज तुम्हारे भेजे हुए लोग सीरिया में जो है वो सीना चाक करके जिगर दिल निकाल कर चबाते हैं और लोगों के सामने वैशीगरी करते हैं और तुम उनको मदद करते हो असला देते हो और वो चुप खड़ा रहा, उसने कोई दिफा नहीं किया, कहा नहीं कि ये हम असल इसको अच्छा नहीं समझते। ये क्या है, ये सब हरामजादों है जिसकी जो नस्ल जिनकी हरामजादगी में चली गई उसका नतीजा भी है। जहां पर आयली निजाम तबाह हो गया, जहां खानदान का निजाम तबाह हो गया, उसका नतीजा भी है। इनके लिए इंसान की कोई हैसियत नहीं, कहां हैसियत, वेतना में इंसान की हैसियत थी, किस जगह इन्होंने इंसान की हैसियत दी? कहीं पर भी ये खत्म करने से नहीं चूकते इंसान अपने मुनाफे की खातिर। बस ये तज़ाहुर है, अब तो हालत यहां तक पहुंच गई कि खुद अमेरिका के अंदर रहने वाले जो है उनके हर आदमी की जासूसी होती है। अभी तो ये जो है ना अमेरिका में कोई आदमी ऐसे नहीं जिसे जासूसी ना होती। अभी तमाम जासूसी किसके फायदे में जाती है? आखिर में चंद लोग हैं जो सरमायादार हैं, वो शयातीन जो पूरी दुनिया में तसल्लुत चाहते हैं। बस ये है सूरत हाल। देखें शादी के निजाम को तबाह किया, नतीजा कहां पहुंचा? खुदावंद मुताल चाहता है कि ये निजाम बाकी रहे, इंसानियत बाकी रहे, तराहम बाकी रहे, बच्चा जो है वालदैन की शफकत में पले, तो जो शफ़क़त और रहमदिली में बनता है वो फिर आखिर ऐसी बहशीदगी नहीं करेगा। इस निकाह को इस तकद्दस की निगाह से देखते हैं, बस जितने भी गुनाह हैं इस क्या कहते हैं रवायत की रोशनी में जो इमाम से नकल हुई है कि जिसने शादी की उसने आधे दिन किया, तीन में से दो हिस्से दिन को महफूज कर लिया, उस तीसरे हिस्से में या आधे दिन में मदारबा तकवा इख्तियार की, तो शादी कर लेता है। अब वो उसकी दो एक रकत नमाज 70 रकत नमाज के बराबर है, गैर शादी शुदा ऐसा नहीं। अब अगर आप हिसाब करते जाए ठीक है, 17 रकत नमाज तो वाजिब है, अब 17 रकत नमाज उसे पढ़नी पड़नी, उसे आप 70 से वैसे ही जरूरत है हर रोज फर्क पाजे ठीक है। लोग जो है वो बहाने तलाश करते हैं, इस्लाम ने इतना आसान रखा है कि अगर कोई मेहर नहीं दे सकता तो रसूल अकरम के दौर में एक कुरान करीम तालीम देना मेहर करार पाया कि मसलन खातून कुरान करीम पढ़ना नहीं जानती थी, रसूल गिरामी ने फरमाया उस शौहर मर्द से कि तुम इसे कुरान करीम की तालीम दोगे, यही इसका महर है और इस पर शादी होगी। इससे ज्यादा सादा कुछ हो सकती है बात? वलीमा और ये तमाम चीजें मुस्तहबात है, वो भी मर्द की तरफ से है, शादी में खवातीन की तरफ से जो हमारे यहाँ खाना राइज हो गया है ये कहीं किसी रिवायत में नहीं आया। खाना खिलाना खुद सवाब है अलग मसला है, लेकिन शादी की रसूमात का हिस्सा हो, रसूल गिरान ने अपने साहबजादी की जो शादी की उसमें एक खाना था जो दोनों तरफ से खिलाया गया। शादी के अगले दिन जोर के वक्त जो खाना खिलाया गया वो उसी मेहर की रकम में से दोनों तरफ से एक खाना, तो खाने तो नहीं देते, एक रोशनी से पहले खाना खिलाए लड़की वाले और अगले दिन जो है वो नहीं खिलाएंगे तो मसल माशरे में शादी नहीं होगी। वो भी मुस्तहब है वाजिब नहीं, अगर वो भी नहीं किसी के पास ना खिलाए क्या उसके बगैर हम क्या हतो समझ तो सेवा जा नहीं पा सकते सकता। इसी कराची में बिलाखिर आप लोगों ने भी वो दौर देखा है जब खानों पर पाबंदी लग गई थी, एक जबरदस्ती सही एक 7-Up पर जो है वो एक कोक पर निकाह हो जाता था, नहीं हो जाता तो क्या वो निकाह निकाह नहीं होता था, खाने वाला निकाह निकाह होता है, निकाह होता है ठीक है। उस जमाने में जिन्होंने शादियां की हैं तो वो क्या खाने के बगैर आज तक मसलन किसी तसज्जुल का शिकार है होने का नहीं, बल्कि शायद इसमें लालच ना हो निकाह में वो ज्यादा पायदार हो। तो इस्लाम ने किस कदर जो है वो आसानी रखी है, लिहाजा इस आयत के आखिर में इरशाद फरमाया कि खौफ ना खाओ, अगर किसी को खौफ है कि शादी के बाद में घर कैसे चलाऊंगा, खाने के लाले पड़ जाएंगे, ये हो जाएगा वो हो जाएगा, तो आयत कहती है खौफ ना खाओ, खुदावंद आलम तुम्हें इन यकून फकरा अगर फकीर हो युग्नी अल्लाह मिन फजली, खुदा अपने फजल व करम से गनी और बेनियाज कर देगा। एक शख्स आया कहा कि मैं फकीर हूँ, रसूल अल्लाह ने फरमाया जो शादी करो, उसने शादी की उसके हालात बदल गए। शादी रिस्क लेके आती है, खुदावंद आलम ने निकाह और अयाल में शादी और बच्चों में खुदा ने इंसान के लिए रिस्क रखा है। अगर वो औलाद देता है तो रास्ते भी खोलता है, मगर ये कोई इंसान खुद निकम्मा हो उसका खुदा आलम बैठेगा नहीं। लिया कि निकम्मे को जो है वो जबरदस्ती हिदायत देगा कि वो काम करने लग जाए, नहीं, उसको हिदायत दी है कि वो काम करे, ठीक है, नहीं करता, ठीक है, वो अपने साथ ज्यादती करता है। बस ये आयत है, अभी और गुफ्तगू भी बाकी है, टाइम हो गया इंशाल्लाह, बाकी आप कुछ बातें वो कल आपके सामने बयान करें। वाखर दावा ने कहा।